यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुकमा यस वर्ष धान उत्पादन 4.04% वृद्धि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्क। तराई मधेसका जिल्लामा चिसो बढ़न थालेकाले सतर्कता अपनाउन चिकित्सकको आग्रह। महिला नीति निर्माण र शासन गर्ने ठाउँमा पुग्नु राजनैतिक परिवर्तनको उपलब्धि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। र इजरायली आक्रमणमा परि गाजामा कम्तीमा 35 प्यालेस्टाइनीको मृत्यु।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। मुलुकमा यस वर्ष धानको उत्पादन 4.04% वृद्धि भएको छ। चालू आर्थिक वर्षमा धान बालीको कुल उत्पादन 59,55,476 मेट्रिक टन हुने प्रारम्भिक अनुमान रहेको र यो गत वर्षको तुलनामा 4.04% बढ़िरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। धान बाली लगाइएको क्षेत्रफल घटेको भए पनि उत्पादकत्वमा आएको वृद्धिले धान उत्पादन बढ़ेको मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा मनसून औसत भन्दा 3 दिन अगाडि सक्रिय भई पर्याप्त वर्षा हुँदा उत्पादन बढ़ेको जनाइएको छ। यस्तै किसानले समयमा रासायनिक मल र उन्नत जातको बिउ पाएका कारण पनि उत्पादन बढ़ेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ। प्रदेशगत रूपमा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्धि भएको छ भने बाँकी 3 प्रदेशमा घटेको छ। तराई मधेसका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढ़न थालेकाले सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन्। विशेष गरी बालबालिका, वृद्ध वृद्धा, दम तथा रुगाखोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सकहरूले आग्रह गरेका हुन्। चिसोबाट बस्न न्यानो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घर बाहिर निस्कन र झोलिलो खानेकुरा खान एवं चिसोबाट जोगिन बिहानको समयमा मर्निङ वाक नगर्न र गर्नै परे शरीर ढाकिने गरी न्यानो लुगा लगाउन चिकित्सकले सुझाव दिएका छन्। यसैबीच चिसो बढ़दै गएपछि स्थानीय र प्रदेश सरकारले दाउरा तथा कम्बल वितरण र चिसोबाट बस्न अपनाउनु पर्ने सावधानी बारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्न शुरू गरेको बताइएको छ। कोशी प्रदेश सरकारले कुल क्षमताको 10% सैया गरीब, असहाय, व्यवहारिसी बिरामीका लागि छुट्याई निशुल्क रूपमा उपचार गर्न निजी अस्पतालहरूलाई आग्रह गरेको छ। कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपचारका क्रममा अस्पताल आउने विपन्न, असहाय, व्यवहारिसी बिरामीको विवरण अभिलेखीकरण गरी प्रतिवेदन समेत पेश गर्न निजी अस्पतालहरूलाई निर्देशनसहित अनुरोध गरिएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईले बताउनुभयो। निजी अस्पतालहरूले निशुल्क तथा आंशिक सेवा दिने बिरामीको विवरण मासिक, चौमासिक एवं वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा सम्बन्धित निकायमा सो प्रतिवेदन पेश गर्नुपर्ने स्वास्थ्य संस्था सञ्चालन मापदण्ड 2077 पहिलो संशोधन 2078 व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। कानूनमा भएको व्यवस्था कार्यान्वयन गरी आर्थिक रूपले विपन्न असहाय वर्गलाई स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य मापदण्ड कड़ाईका साथ कार्यान्वयन गर्न लागेको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको बाँकेको सिक्टा सिंचाई आयोजनाको 41% निर्माण कार्य सम्पन्न भएको छ। आर्थिक वर्ष 2062-63 अर्थात आयोजना शुरू भएको 19 वर्षपछि आर्थिक वर्ष 2081-82 आइपुग्दा आयोजनाको जम्मा 41.79% निर्माण कार्य सम्पन्न भएको हो। 7.45 करोड़ अनुमानित लागतबाट शुरू भएको आयोजनाको 19 वर्ष बितिसक्दा 3 पटक लागत अनुमान संशोधित हुँदै 52.89 करोड़को बजेट पुगिसकेको सिंक्टा सिंचाई आयोजनाका निर्देशक राजु आचार्यले बताउनुभयो। 42,766 हेक्टर जमीनमा सिंचाई गर्ने लक्ष्य लिएको आयोजनाबाट 19 वर्ष बित्दा हालसम्म 21,000 हेक्टरमा सिंचाई सुविधा पुगेको आयोजनाका इन्जिनियर अनिल पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाई गरेको बताउनुभयो। हिजो साक्षरताको स्तर कम भएका महिला आज शासन गर्ने ठाउँमा पुग्नु राजनैतिक परिवर्तनको उपलब्धि भएको प्रधानमन्त्रीको भनाई थियो। प्रधानमन्त्री ओलीले महिलामा करूणा, माया र स्नेहभाव बढ़ी हुने र उनीहरूको भूमिका रहेको हरेक क्षेत्र उत्कृष्ट र उपलब्धिमूलक हुने गरेको उल्लेख गर्नुभयो। गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ। गृह मन्त्रालयले आज आयोजना गरेको जिल्ला सुरक्षा समितिसँगको भर्चुअल बैठकमा गृहमन्त्री लेखकले लागू औषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभयो। सीमामा हुने अपराध, चोरी सिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाउन पनि उहाँले आग्रह गर्नुभयो। मन्त्रालयले कानूनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढ़ाएको उल्लेख गर्दै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढ़ाएर जानुपर्नेमा जोड़ दिनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित संस्मरणात्मक पुस्तक आमा, सपना र ताराहरूको लोकार्पण गर्नुभएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा संसारमा आमासँग सम्बन्धित विषय जति शब्दमा व्यक्त गरे पनि अपुरो हुने बताउँदै पूर्व राष्ट्रपति भण्डारीले आर्थिक र सामाजिक कठिनाईका बावजूद नेता पोखरेलका आमाले राजनीतिमा एउटा इमान्दार नेता जन्माएर हुर्काउनु एउटी आमाको विशिष्ट योगदान भएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमा सम्बन्धी हृदय विदारक विषयहरू उल्लेख गरेर लेखिएको कृति राजनीतिमा एउटा नायकको उदयको कथा भएको उल्लेख गर्नुभयो। नेकपा एमालेका उपमहासचिव प्रदीप गेवालीले पुस्तकमा 100 वर्ष वरिपरिका सामाजिक, आर्थिक र पारिवारिक स्थितिको चित्रण गरिएको बताउनुभयो। पुस्तकका लेखक वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्ना जीवनमा आमासँगका अनुभूतिलाई कृतिको रूप दिइएको बताउनुभयो। कार्यक्रममा समालोचक डाक्टर बिन्दु शर्माले सो कृतिको समीक्षा गर्नुभएको थियो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2080 बारे सरकारवालासँग छलफल गरेको छ। समितिको आज नेपाल समुद्रपार निकासी पैठारी संघ, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड र नेपाल इन्टर मोडल यातायात विकास समितिसँग छलफल गरेको हो। समुद्रपार निकासी पैठारी संघले व्यापार सहजीकरणका लागि विभिन्न विषयमा सहजीकरणको सुझाव दिएको छ। भन्सार जाँच पास प्रक्रियालाई थप प्रविधि मैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुने गरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो। लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले नेपालको निजामती प्रशासन सक्षम, पारदर्शी र जवाफदेही बनाउने गरी कानून निर्माण हुनुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष रेग्मीले निजामती सेवा सुधारका लागि कानूनको कार्यान्वयन, सरूवा बढ़ुवा लगायतमा निश्चित मापदण्ड बनाएर कार्यान्वयन गर्दै अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष रेग्मीले अनुभव, अनुसन्धान एवं देखिएका नतिजाहरूका आधारमा आयोगले निजामती सेवामा प्रवेशको उमेर 32 वर्ष र समावेशीको 37 वर्ष प्रस्ताव गरेको बताउनुभयो। उहाँले नेपाल सरकारलाई बलियो बनाउने र संघ, प्रदेश र स्थानीय तहलाई जोड़ी राख्नका लागि स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सरकारको प्रदेश सचिव संघ मातहत नै हुनुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले निजामती सेवा प्रवेशको उमेर घटाउनुपर्ने कारण, अवकाश उमेर 60 वर्ष भन्दा बढ़ाउन सकिन्छ कि सकिँदैन, आरक्षण एक वर्षका लागि मात्रै व्यवस्था, संघीयतामा स्थानीय तह र प्रदेशमा किन संघको कर्मचारी लैजाने लगायतका विषयमा प्रश्न गर्नुभएको थियो। स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ। मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरू कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यमान स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित हुन नसकेको र लक्षित समूहले पूर्ण रूपमा लाभ पुग्ने गरी सेवा लिन नसकेको भन्दै प्रतिवेदनले सुधार गर्न सहयोग गर्ने बताउनुभयो। उहाँले प्रतिवेदन मन्त्री परिषदमा पनि बुझाउने र केही समयपछि सार्वजनिक गर्ने जनाउनुभयो। मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्य बीमा सुधारका निमित्त पेश गरिएको प्रतिवेदन राम्रो कामको शुरूआत भएको बताउनुभयो। कैलालीको टीकापुर नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जहेन्दार छात्रालाई साइकल वितरण गरेको छ। टीकापुर नगरपालिका चारले कक्षा नौदेखि बाह्रसम्म सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जहेन्दार 18 जना छात्रालाई साइकल वितरण गरेको हो। उडाले साइकल नभएर टाढा विद्यालय हिँडेर जान बाध्य छोरीहरूको शैक्षिक विकासमा सहयोग होस् भनी साइकल वितरण गरेको जनाएको छ। बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुका कारण प्रभावित स्थानीयलाई सुरक्षित राख्न सचेतना अभियान शुरू गरिएको छ। बाँके राष्ट्रिय निकुञ्ज नजिकको राप्ती सुनारी गाउँपालिका 2 र बर्दिया राष्ट्रिय निकुञ्ज समीपको मधुवन नगरपालिका 2 सचेतना अभियान सञ्चालन प्रारम्भ भएको हो। अभियान 10 महिनासम्म सञ्चालन हुनेछ। कञ्चनपुरको बेलडाँडी र लालझाँडी क्षेत्रमा शिक्षाको पहुँचबाट वञ्चित अपाङ्गता भएका बाल बालिकाहरूका लागि घरमै विद्यालय कार्यक्रम सञ्चालनमा ल्याइएको छ। शारीरिक र बौद्धिक अपाङ्गता भएका कारण विद्यालय जान नसक्ने बाल बालिकाहरूका लागि यो कार्यक्रम प्रभावकारी बन्दै गएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
युरोपियन युनियन र सेभ द चिल्ड्रेनको साझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूएले कञ्चनपुर, जाजरकोट र कालीकोटका 6 पालिकामा घरमै विद्यालय कार्यक्रम सञ्चालन गरिरहेको छ। सुर्खेतबाट व्यवस्थापन हुने 42 महिनाको यस परियोजनाले शिक्षाबाट वञ्चित अपाङ्गता भएका बालबालिकाहरूलाई व्यक्तिगत आवश्यकता अनुसार सिकाइ वातावरण प्रदान गर्ने उद्देश्य राखेको छ। कञ्चनपुरमा भने बेलडाँडीका 4 र लालझाडीका 5 गरी जम्मा 9 घरका बाल बालिकाहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरिरहेको छ। विद्यार्थी विपना की आमा गंगा देवी उपाध्याय र विद्यार्थी पूर्णिमा की आमा सञ्जिता राणा।
सर मेडम आइबन हेरेको छ, मेडमले अनि पढाएकै छ, राम्रो लाग्यो हा, मेरो बच्चा नमै सुधार होला कि केही न केही भनेर मैले काने जेलमा हालेकी छ, अहिले राम्रो छ।
मेरो बच्चा अपाङ्गता मानसिक र शारीरिक छ, बोल्न सक्दैन, हिँड्न सक्दैन, पहिला स्कूल जान सक्दैन थिए, आजकल घरमा स्कूल आएर पढाइदिनु भएको छ, पहिला भन्दा बच्चा अहिले सुधार भया छ, पढ्न लेख्न आउँछ थोडा थोडा।
प्रत्येक विद्यार्थीका लागि एक एक जना शिक्षकको व्यवस्था गरिएको छ। शिक्षकहरूले दैनिक 4 घण्टा बाल बालिकाको घरमै गएर अध्यापन गराउनुहुन्छ। बाल बालिकाका लागि विशेष शैक्षिक सामग्री र प्राविधिक उपकरणहरू समेत उपलब्ध गराइएको शिक्षिका लक्ष्मी राणाको भनाइ छ।
पढ्न धेरै रुचाउँछ, वञ्चित थियो नि पहिला, स्कूल नजान पाएर आज भोलि एनएसडब्ल्यूले सहायता गरेको हुनाले पढ्ने मौका पनि पाइरहेको छ, पढ्न धेरै रुचाउँछ।
घरमै विद्यालय कार्यक्रमले अपाङ्गता भएका बाल बालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेको छ। स्थानीय सरकार, समुदाय र विकास साझेदार बीचको सहकार्यले उपलब्धिमूलक देखिएको यस कार्यक्रमलाई व्यवस्थित र दिगो बनाउन दीर्घकालीन रणनीति आवश्यक छ। कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्तिनाथ।
यो कार्यक्रमले जुन यहाँको शिक्षाको पोचमा नपुग्न सकेका बाल बालिका थिए, अहिले घरमै शिक्षा पाइरहेछन्, धेरै सुधार भइरहेछ।
कार्यक्रमलाई अन्य क्षेत्रमा समेत विस्तार गरी अझ धेरै बाल बालिकालाई शिक्षाको दायरामा ल्याउन दीर्घकालीन योजनाको खाँचो छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले भाषा संस्कृतिहरू हाम्रो पहिचान भएको बताउनु भएको छ। नेपाल मगर संघ गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै संचार मन्त्री गुरूङले विभिन्न स्थानमा अवरोधका रूपमा देखिएका नीतिगत समस्याको समाधानका लागि 11 कानून बनाएर संसदबाट पारित गराउने तयारी भइरहेको जानकारी गराउनुभयो। उहाँले संविधानको मूल मर्म संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्था लगायत विषयमा भने संशोधन हुन नसकेको स्पष्ट गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सुशासन स्थापित गर्न राजनैतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको पद हस्तान्तरण कार्यक्रममा उहाँले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरू नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनुभयो। नेपालको राजनैतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले अहिलेको चुनौतीलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढ़ाउनुपर्ने बताउनुभयो। नेपालमा जलवायु परिवर्तनबाट विपन्न वर्ग सबैभन्दा बढ़ी पीड़ित भएकाले अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग पीड़ित वर्गसम्म पुर्याउनु पर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले राज्यले अन्तर्राष्ट्रिय स्तरमा गरेका छलफल र त्यसबाट भएका निर्णयहरू कार्यान्वयन गरी लक्षित वर्गलाई राहत दिनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। छलफलमा सहभागी विज्ञहरूले जलवायु परिवर्तनलाई दोष दिएर उम्कन नमिल्ने दिगो विकासका योजनामा जोड़ दिने र अन्तर्राष्ट्रिय जगतबाट धेरै आशा गर्ने भन्दा पनि भएका स्रोतहरूलाई परिचालन गरी धेरै काम गर्नुपर्ने सुझाव दिनुभयो। छलफलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर न्यूनीकरणमा आवश्यकता अनुसार प्रयास हुन नसकेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा भएका छलफल र निर्णयलाई आगामी दिनमा कार्यान्वयन गरेर अगाडि बढ़ने बताउनुभयो। कञ्चनपुरको खेत भूमि पर्सिया सड़क खण्ड अन्तर्गतको दोदा नदीमा ठेक्का सम्झौता भएको 9 वर्षपछि पक्की पुल निर्माण कार्य अगाडि बढ़ेको छ। ठेक्का सम्झौता अनुसार निर्माण व्यवसायीले पुलका 3 पिलर खड़ा गरे पनि पायल टेस्टमा फेल हुँदा पुल निर्माणको काम अलपत्र परेको थियो। इलामका युवाहरू पछिल्लो समय आफ्ना मौलिक संस्कृति जगेर्ना गर्न जुटेका छन्। लिम्बू समुदायको मौलिक संस्कृतिको रूपमा रहेको च्याब्रुङ नाच लोप हुन लागेसँगै त्यहाँका युवाहरू संरक्षणमा जुटेका हुन्। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
पछिल्लो समय लिम्बू समुदायको मौलिक संस्कृति परम्परा लोप हुँदै गएको अवस्थामा इलाममा भने लिम्बू समुदायका युवाहरू संस्कृति संरक्षणमा जुटेका छन्। आधुनिक गीत संगीतमा रमाउने युवाहरूको भीड़मा लिम्बू समुदायका युवाहरू च्याब्रुङ नाच सिक्न व्यस्त थिए। यक्तुम युवा मञ्चले आयोजना गरेको लिम्बू समुदायको मौलिक नाच च्याब्रुङ नाच सिक्न पाएकोमा स्थानीय युवा दुर्गा थेगिम उत्साहित हुनुहुन्छ। लिम्बू समुदायको मौलिक च्याब्रुङ नाचको 15 दिने प्रशिक्षण इलाममा सम्पन्न भएको छ। अध्ययनको लागि इलाम बस्दै आउनुभएका पाँच थरका अटम लिम्बुले संस्कृति संरक्षणमा युवाहरू जुट्न जरुरी रहेको बताउनुभयो।
यसको संरक्षण चाहिँ कसरी गर्न सकिन्छ भने हामी युवा उठ्नुपर्छ।
प्रशिक्षणमा 70 बढी युवाहरू सहभागी भएका थिए। मौलिक नाच सिक्न रहर लागेरै सहभागी भएको बताउँदै मासेनी थाम्सुहाङले पुस्ता हस्तान्तरण भए मात्रै संस्कृति कायम रहने बताउनुहुन्छ।
मेरो आफ्नै मौलिक नाच हो, मलाई त्यसै पनि रहर लाग्छ। अझै आउने पिढीलाई हामीले अब सिकाउँदै जानुपर्छ।
च्याब्रुङ नाचका विभिन्न प्रकारहरू भएकोले सिक्न सिकाउन निकै मेहनत गर्नुपर्ने प्रशिक्षक पदम तामलिङ लिम्बुले बताउनुभयो।
सिकाउन निकै गाह्रो पर्छ, सिक्न पनि निकै गाह्रो पर्छ, धेरैवटा खालको हुन्छ। हामीले 9-10 खालको सिकाइसकेका छौँ 15 दिन पिरियडमा।
लिम्बू जातिको संस्कार संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको यक्तुम युवा मञ्चका अध्यक्ष युवराज योङहाङले बताउनु भएको छ। लिम्बू जातिको बसोबास रहेको इलाममा च्याब्रुङ नाच लोप हुँदै गएको छ। जातीय मौलिक संस्कृति संरक्षणको लागि सिक्ने सिकाउने परम्परा कायम रहे मात्रै लोप हुँदै गएका संस्कृतिको जगेर्ना हुने देखिन्छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इजरायली हमलामा परि आज गाजा क्षेत्रमा कम्तीमा 35 पालेस्टाइनीको मृत्यु भएको छ। गाजा क्षेत्रमा जारी युद्ध रोक्न हमाससँग गम्भीर वार्ताका लागि उच्चस्तरीय टोली आज दोहा जान लागेका बेला सबेरै इजरायलले आक्रमण गरेको हो। इजरायलले हिजो 34 हवाई आक्रमण गरेको थियो, जसमा 70 भन्दा बढी सर्वसाधारणले ज्यान गुमाएका थिए। अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा 2 मृत्यु हुनको साथै 18 घाइते भएका छन्। लस एन्जलसबाट 40 किलोमिटर दक्षिण पूर्वमा रहेको फुलटर्न म्युनिसिपल एयरपोर्ट नजिकै आज बिहान विमान दुर्घटना भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सम्राट सिमेन्ट प्रालीले 15 अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया शुरू गरेको छ। परियोजना सञ्चालनका लागि प्रालीले लगानी बोर्ड नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बीच लगानी बोर्ड र सम्राट सिमेन्टले परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा शुरू गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। समझदारी पत्रमा सम्राट सिमेन्ट प्रालीका अध्यक्ष अनिल कुमार रुङ्गाटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी सुशील गेवालले हस्ताक्षर गर्नुभयो। सम्राट सिमेन्ट यसअघि उद्योग विभागमा दर्ता भएकोमा लगानी वृद्धिपछि लगानी बोर्ड मार्फत अघि बढ़ने भएको हो। यसअघि 2077 असारमा बसेको लगानी बोर्डको 44 औं बैठकले सम्राट सिमेन्ट इण्डस्ट्री परियोजनाका लागि 15 अर्ब 5 करोड़ बराबर लगानी स्वीकृति गर्ने निर्णय गरेको थियो। अमेरिकी सहयोगमा संचालित परियोजना मिलेनियम च्यालेन्ज कोअपरेशनको संचालक समितिले नेपाल कम्प्याक्टका लागि 5 करोड़ अमेरिकी डलर सहयोग स्वीकृति प्रदान गरेको छ। यसले कम्प्याक्टको कुल बजेटलाई 747 मिलियन अमेरिकी डलर पुर्याउने काठमाडौँ स्थित अमेरिकी दूतावासले जनाएको छ। एमसीसी कम्प्याक्ट अपरेशनका उपाध्यक्ष क्यामरन अल्फोर्डले अतिरिक्त आर्थिक सहयोगले नेपालको विद्युत ग्रिडलाई बलियो बनाउन र दीर्घकालीन आर्थिक वृद्धिलाई प्रवर्धन गर्न सहयोग पुर्याउने बताउनुभयो। डाउने एग्रो फार्म लिमिटेडले सर्वसाधारणका लागि 10 करोड़ रुपियाँ बराबरको शेयर आईपीओ जारी गर्ने भएको छ। फर्म स्थापना पछिको 7 औं र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारण सभाले 10 करोड़को आईपीओ जारी गर्ने निर्णय गरेको हो। नवलप्रासी सुस्ता त्रिवेणी पूर्व विनय त्रिवेणी गाउँपालिका 3 को सर्दीमा करिब 11 बिगामा फैलिएको एग्रो फार्ममा कम्पनीले अहिले 4 लाख कुखुरा पालिरहेको छ। कुखुरा पालन क्षेत्रमा आईपीओ जारी गर्ने एग्रो फार्म पहिलो भएको कम्पनीले दावी गरेको छ। बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला करिब 25 करोड़ बराबरको कारोबार गर्दै सम्पन्न भएको छ। बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीले लगानी लुम्बिनीमा समृद्धि देशमा भन्ने नारासहित आयोजना गरेको 16 दिने व्यापार मेला बिहिबार सम्पन्न भएको हो। बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले मेलामा 4 लाख भन्दा बढी दर्शकले अवलोकन गरेको र त्यहाँ रहेका 500 स्टलबाट करिब 25 करोड़ रुपियाँ बराबरको कारोबार भएको बताउनुभयो। व्यापार मेलामा छुट्टा छुट्टै 10 वटा पेभिलियनमा 500 वटा स्टलहरू रहेका थिए। मेलामा उत्कृष्ट स्टललाई सम्मान सहित नगद पुरस्कार समेत प्रदान गरिएको छ। मेग्दीको बेनी नगरपालिका 2 खबरा गाउँभरिका स्थानीयले केरा खेती गरेर राम्रो उत्पादन गरे पनि केराले बजार नपाउँदा चिन्तित भएका छन्। खबराका सबैले धान कोदो मकै बालीको विकल्पमा केरा खेती गरेको तर उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएको खबराका किसान हीरा कुँवरले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त 8 बोर्ड सदस्यले शपथ ग्रहण गरेका छन्। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सिंहदरबार स्थित खेलकुद मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा शपथ ग्रहण गराउनु भएको हो। शपथ ग्रहण गर्ने सदस्यहरूमा सुवर्ण श्रेष्ठ, नन्दा बस्याल, शान्त कुमार चौधरी, आनन्द कुमार झा, कमल बहादुर भट्टराई, हिमाल कुमार श्रेष्ठ, जगत सिंह धामी र मान बहादुर चन्द रहनु भएको छ। गत पुष 9 गते बसेको मन्त्री परिषदको बैठकले राखेपमा रिक्त रहेका बोर्ड सदस्यमा 8 जनालाई नियुक्त गरेको थियो। मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनशीपमा आयोजक मदन भण्डारी स्पोर्ट एकाडेमीले पहिलो जित दर्ता गरेको छ। शुक्रबार मदन भण्डारीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई 3-0 सोझो सेटमा पराजित गर्यो। पहिलो खेलमा मदन भण्डारी नेपाल पुलिस क्लबसँग 3-1 सेटमा पराजित भएको थियो। यता रुकुम पश्चिमको यो लगातार 2 हार हो। यसअघि क्लब मणि मुकुन्द भलिबल क्लबसँग 3-0 सेटमा पराजित भएको थियो। नेपाल पुलिस क्लबका कप्तान दिपेन सिंह एरीले जे ट्रफी पुरुष एलिट कप गुमाउने भएका छन्। दिपेन्द्र हाल अन्तर्राष्ट्रिय लिग T20 ILT का लागि UAE छन्। उनलाई साबिक विजेता गल्फ जेन्सले यस संस्करणको लागि रिटेन गरेको हो। दिपेन्द्र अनुपस्थित हुने भएपछि पुलिसले आरिफ शेखको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जय ट्रफी पुष 21 गतेदेखि 29 गतेसम्म मध्य प्रदेशको जनकपुर र वीरगंजमा हुनेछ। यो प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष 4 टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मध्य प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष 2 टोलीले फाइनलमा स्थान बनाउनेछन्। क्यानका अनुसार लिग चरणको खेल 2 दिवसीय र फाइनल 3 दिवसीय ढाँचामा खेलाइनेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 22.8 डिग्री सेल्सियस, न्यूनतम 8.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.6 डिग्री सेल्सियस, न्यूनतम 5.7 डिग्री सेल्सियस। पोखराको अधिकतम 21.4 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 23.3 डिग्री सेल्सियस, न्यूनतम 4.6 डिग्री सेल्सियस। र दिपायलको अधिकतम 23.4 डिग्री सेल्सियस, न्यूनतम 7.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकमा यस वर्ष धानको उत्पादन 4.04 प्रतिशतले वृद्धि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्क। तराई मधेसका जिल्लामा चिसो बढ्न थालेकाले सतर्कता अपनाउन चिकित्सकको आग्रह। महिला नीति निर्माण र शासन गर्ने ठाउँमा पुग्नु राजनैतिक परिवर्तनको उपलब्धि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। र इजरायली आक्रमणमा परि गाजामा कम्तीमा 35 पालेस्टाइनीको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।